नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 MHz हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो कावसोती 102.6 MHz मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भीडभाडबाट टाढै राखौ। चाडपर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
आजको कार्यक्रममा हामी इन्सेक गण्डकी प्रदेश कार्यालयद्वारा स्थानीय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सेरोफेरमा रहेर तयार पारेका छौँ। आजको कार्यक्रममा हामी बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापासँग गरिएको कुराकानी
प्राथमिकता राखेका छौँ। आधारभूत तहमा हामीले 5 देखि मुनिकामा त अब खाजा त नेपाल सरकारले व्यवस्था पनि गरेको छ, त्यो हाम्रो बन्दीपुरले सुरु गरिसके सबै स्कुलमा। र अर्को हामीले कार्पेटिङ गर्दैछौँ सबै कक्षामा, त्यसलाई चाहिँ अलि न्यानो बनाएर राख्ने, सरसफाइमा ध्यान दिने, बच्चाहरूले चाहिँ त्यो चित्र हेरेर पनि, खेल्दा पनि चित्र हेरेर चाहिँ पढाइ सिकोस् भन्ने छ।
कार्यकारी अधिकृत महेश सुवेदी, मानव अधिकार समूहका सदस्य शान्ति कुँवरसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउने कार्यक्रम 3 वर्षका लागि तय गरिएको कार्यक्रम हो। यो कार्यक्रम सन् 2019-2022 लागि तय गरिएको छ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूको पहुँचमा वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यो परियोजनाको उद्देश्य हो। स्थानीय प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहमा प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी सेवाहरू र ती सेवाहरू प्राप्तिमा जनताको पहुँच के कस्तो रहेको छ, निर्णायक प्रक्रियामा विशेषतः महिला, बालबालिका, दलित र अन्य जोखिममा परेका अल्पसंख्यक तथा पछाडि पारिएका समूहको सहभागिताको अनुगमन गर्न र जनताको निगरानी बढाउन उनीहरूलाई सशक्त बनाउनु यो कार्यक्रमको पहिलो प्राथमिकता हो। गत 3 वर्षमा प्राप्त भएका उपलब्धि तथा सिकाइलाई आत्मसात गर्दै आगामी आर्थिक वर्ष 2076-2079 लागि स्थानीय तहमा मानवाधिकार समूह मार्फत स्थानीय समुदायको पहल कदमी लिन राज्यले सुनिश्चित गरेका अधिकार प्राप्त गर्न तथा सेवा सुविधामाथि जनताको पहुँच अभिवृद्धि गर्न यो परियोजनाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसँग सम्बन्धित सरकारी प्रावधानहरूमा पहुँचको वृद्धि र स्थानीय सरकार, स्थानीय सञ्जाल तथा निर्णायक प्रक्रियाहरूमा सक्रिय सहभागितामा अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो। जोखिममा परेका समुदाय, महिला, बालबालिका, दलित र अन्य अल्पसंख्यक पछाडि पारिएका समुदायको सरकारी सेवा तथा सुविधा, विशेष गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमाथिको पहुँचका लागि माग दावी गर्न, क्षमता वृद्धि गर्ने र अधिकारहरूको परिपूर्ति गर्न स्थानीय सरकार तथा सम्बन्धित निकाय जवाबदेही बन्ने अपेक्षा गरिएको छ। मानवाधिकार तब मात्र सम्भव छ जतिबेला देशका नागरिकले अधिकार हनन भएको महसुस गरी आवाजहरू बुलन्द बनाउनेछन्। अधिकार सँगसँगै हाम्रा कर्तव्यहरू पनि रहेका छन्। हामी सबै अधिकारको दावा गर्ने नागरिकले आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्छ भन्ने हेक्का राख्न आवश्यक छ। हाम्रो मौलिक हक अन्तर्गतको धारा 48 नागरिकको कर्तव्य भनेर पनि उल्लेख गरिएको अवस्था छ। यसै सन्दर्भमा हामीले बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापासँग गाउँपालिकाको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी नीति तथा कार्यक्रमका साथै COVID-19, यसले बन्दीपुर नगरपालिकामा पारेको असरको सम्बन्धमा र मानवाधिकार मैत्री नीति तथा कार्यक्रमका बारेमा कुराकानी गरेका छौँ। अब प्रस्तुत गर्दैछौ बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापासँग गरिएको कुराकानी।
थापाज्यू नमस्ते।
हजुर नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद।
रमणीय पर्यटक स्थलमा हुनुहुन्छ बन्दीपुरमा, बन्दीपुर गाउँपालिकाको अलिकति शिक्षाको, अलिकति स्वास्थ्य, खाद्य र आवास सम्बन्धी यो गाउँपालिकाले के कस्ता कामहरू, नीति बनाएको छ, ती कार्यक्रमका बारेमा कुराकानी गर्न मन लाग्यो, जान्न मन लाग्यो। शिक्षाबाट सुरु गरौँ होला गाउँपालिका अध्यक्षज्यू, शिक्षामा के कसो भइरहेको छ?
सर्वप्रथम पहाडको रानी नामले पदकित बन्दीपुरको तर्फबाट एकदमै अभिवादन छ, नमस्कार छ। र हामीले बन्दीपुर गाउँपालिकाले शिक्षा भनेको कुनै पनि देशको एउटा विकासको आधारभूत इकाइ हो, त्यो बुझेका छौँ। हामीले यहाँका आधारभूत तहहरूलाई अलिकति प्राथमिकता राखेका छौँ। आधारभूत तहमा हामीले पाँचदेखि मुनिकामा त अब खाजा त नेपाल सरकारले व्यवस्था पनि गरेको छ, त्यो हाम्रो बन्दीपुरले सुरु गरिसके सबै स्कुलमा। र अर्को हामीले कार्पेटिङ गर्दैछौँ सबै कक्षामा,
कार्पेटिङ
भनेको कक्षालाई चाहिँ अलि न्यानो बनाएर राख्ने, होइन अलि सरसफाइमा ध्यान दिने,
कति राम्रो
कक्षा कोठाको भित्ताहरू चाहिँ चित्र आफै बोल्ने जस्तो, बच्चाहरूले चाहिँ त्यो चित्र हेरेर पनि, खेल्दा पनि चित्र हेरेर चाहिँ पढाइ सिकोस् भन्ने छ। दोस्रो त्यो गर्दैछौँ। अर्को हामीले बाल बगैँचा भन्छ, बाल बगैँचा भनेको सबै आधारभूत विद्यालयहरूमा चाहिँ हामीले बच्चाहरू खेल्ने ठाउँ, रमाउने ठाउँ बनाउने, जबकि यस्तो ठाउँ बनाइदिएपछि बच्चाहरू कतिखेर स्कुल जाउँ जस्तो बनाउन खोजेका छौँ। हिजो हाम्रो पालाको विद्यार्थी स्कुल जान्थ्यो, खाजा खान पाउँथेन, मान्छे स्कुलमा हुन्थ्यो, मन घरतिर हुन्थ्यो, होइन। अहिले खाजाको व्यवस्था, कार्पेटको व्यवस्था, खेल्ने व्यवस्था, होइन, यो सबै भएपछि बच्चाहरूले राम्रोसँग पढ्न सकोस् भन्ने छ। र त्यो आधारभूत क्लासका शिक्षकहरूलाई पनि हामीले मञ्चतुरी तालिमहरू पनि दिइराखेका छौँ। यसरी आधारभूत तहलाई अलिक बढी ध्यान दिएका छौँ हामीले। माझी तहको एउटा नमुना स्कुल पनि हामी पार्न सफल भएको छौँ। पवित्र माझीमा हाम्रो नमुना स्कुल परेको छ, त्यही नजिकै विष्णु माझी छ। अहिले हाम्रो छात्रावासको चाहिँ अहिले कार्यक्रम हुँदैछ 3,64,00,000 र हामीले 11 र 12 दूर दराजको हाई स्कुलहरूमा पनि 11 कक्षाहरू सञ्चालन गरेका छौँ। बन्दीपुरका स्कुलहरूमा हाई स्कुल छ, त्यहाँ हाम्रो पुरानो भानुमाभि, अब त्यसमा पनि विभिन्न प्राविधिक स्कुल कक्षाहरू सञ्चालन गर्न खोजिरहेछौँ। सबै माभिलाई एउटा छात्रावासको व्यवस्था गरेर हामी लाँदैछौँ। यसरी चाहिँ हामीले शिक्षामा अलिक फड्को मार्न खोजेका छौँ।
यो शिक्षा सबै अटाउनका लागि, अर्थात् कसैलाई पनि नछुटाउनका लागि त्यतातिर पनि ध्यान दिनुभयो होला?
त्यो त एकदमै हामीले भर्ना अभियानै हामीले चलायौँ। अहिले त कोरोनाले गर्दा त्यो सम्भव भएन, होइन, पोहोर कोही छुट्यो कि भनेर भर्ना अभियान नै चलाइयो। आज व्यक्तिगत रूपमा हेर्ने हो भने म आफूले पनि 8 बच्चाहरूलाई चाहिँ पढाउने जिम्मेवारी लिएको थिएँ,
होइन।
हामीसँग 6 वडा छ, 6 वडामा आधारभूत स्वास्थ्य कार्यालयहरू अब करिब करिब सम्पन्न गर्दैछौँ, अन्तिम चरणमा पुगेको छ, स्वास्थ्यको पहुँच पुग्दैछ। अब त्यसलाई चाहिँ हामी वर्षैपछि स्तर उन्नति पनि गर्छौँ। हामीसँग एउटा हेल्पपोस्ट छ, त्यो हेल्पपोस्टमा त सरकारको मापदण्ड अनुसार कुनै ल्याबको सुविधा त हुँदैन। सामान्यतया स्वास्थ्य कर्मीहरू, यात्रीहरू, सिएमएहरू, स्टाफ नर्स र अनमी मात्रै हुने हो। तर हाम्रो पालिकाले त्यो हेल्पपोस्टमा पनि ल्याबको सामग्री हामीले राख्यौँ, होइन। हामीले चाहिँ एउटा ल्याब टेक्निसियनलाई नियुक्त गरेर चाहिँ त्यो सुविधाहरू दिएका छौँ। अहिले हामी एउटा एम्बुलेन्स राख्दैछौँ र अहिले नै हामी अब 5 दिनभित्रमा एक्सरे पनि राख्दैछौँ हेल्पपोस्टमा, एक्सरे र इसिजी राख्दैछौँ। यसरी दूर दराजको नागरिकहरूले अलिकति स्वास्थ्यको पहुँचसँग अलि राम्रोसँग जोडिन पाओस् भन्ने हाम्रो परिकल्पना छ, होइन। हाम्रो संविधानमा पनि एउटा नैसर्गिक अधिकार भनेर बोलेको छ, त्यसलाई पुरा गर्नको निम्ति अलि मापदण्डहरू बढाउँदै लगेको छौँ। र अरूले एक स्थानीय तह एक अस्पताल भनेको छ, पहिल्यैदेखि हाम्रो गाउँपालिकामा एउटा अस्पताल पनि थियो र त्यो अस्पताल करिब करिब 35-बेडको अस्पताल हामीसँग अलरेडी छ। र अहिले हामीले थप यस्ता त्यो 35-बेड बाहेक 50-बेडको हामीले चाहिँ यहाँको बन्दीपुरको समाजसेवीहरूसँग मिलेर उहाँहरूले सहयोग पनि गर्नुभएको छ, हामीले 50-बेडको भवन बनाउँदैछौँ।
त्यो चाहिँ आन्तरिक स्रोतबाट?
हजुर, हाम्रो पालिकाको आन्तरिक स्रोत। हामीले प्रदेशसँग पनि सहयोग त मागिरहेछौँ र यहाँको चाहिँ हाम्रो केएल भूषण जस्ता प्रधान जस्ता व्यक्तिहरूले चाहिँ अब 3 फ्ल्याटको 50-बेडको अस्पताल बनाइदिनु भएको छ। उहाँहरूले 1 फ्ल्याट पुरै सम्पन्न गर्ने बाचा गर्नुभएको छ, 2 फ्ल्याट नै यस्ता ढलन गरिदिनु भएको छ। त्यो 2 फ्ल्याटलाई चाहिँ हाम्रो पालिकाले त्यसलाई फिनिसिङ गर्छ। त्यसरी अब हाम्रो 35+50 भनेको हामी धन्दै धन्दै 100 बेडको अस्पताल बनाउने ठाउँमा अब हामी एकदम नजिक नजिक छौँ, त्यो मिट गर्न खोजेका छौँ। अपरेसनको व्यवस्थाहरू पनि गऱ्यौँ हाम्रो अस्पतालमा, है। माइनर अपरेसनहरू हामीसँग हुन्छ, हर्निया, हाइड्रोसिलहरू, सिएसहरू, अब कसैले चाहिँ बच्चा पाउन नसकेर भनौँ न पैसाको कारणले ऊ जान सक्दैन भने हाम्रो अस्पतालले निशुल्क अपरेसन गर्छ।
त्यतिका लागि दमौली झर्नु परेन, डुम्रे झर्नु परेन वा पोखरासम्म आइपुग्नु परेन, होइन?
र अर्को हामीले त्यो अस्पतालमा सिआर मेसिनहरू, डिजिटल एक्सरेहरू हामीले कालीकाली जडान गरेका छौँ, भिडियो एक्सरे राखिसकेका छौँ, इसिजीहरू राखिसकेका छौँ, अब ल्याबको सुविधा एकदमै व्यवस्थित छ, होइन? बन्दीपुरमा स्वास्थ्य पनि ठुलो फर्क मारेको देखिन्छ। हाम्रो सोच अनुसार, हाम्रो गुरुजन अनुसार हामी अगाडि बढेका छौँ।
यो खाद्य खाद्यको कुरा, त्यति राम्रो पहाडकी रानी बन्दीपुरमा कसैले खान पाउँछन् कि पाउँदैनन्, वा सबैले खान पाएका छन्? कति राम्रो प्लानिङका साथ जानु भएको रहेछ। के छ खाद्यका बारेमा, खाद्य अधिकारको सुरक्षाको लागि के छ?
यो खाद्य अधिकार जनतालाई दिनु हाम्रो कर्तव्य हो, होइन? अब यो लकडाउनमा पनि हामीले असाध्यै विपन्न परिवारहरूलाई 5 पल्ट 6 पल्टसम्म हामीले राहत वितरण गरेका छौँ, है?
हजुर।
जुन लकडाउनले गर्दा उनीहरूले दुःख जेलो गर्न पाएनन्, त्यस्तो परिवारलाई हामीले सम्बोधन गरेका छौँ जस्तो लाग्छ। त्योभन्दा नै ठुलो कुरा, हामीले अब त्यसरी सम्बोधन गरेर मात्रै सम्भव छैन, सबैभन्दा ठुलो कुरा उत्पादनसँग हामीले जोड्न पर्ने हुन्छ। जनतालाई सिपसँग जोड्यौँ भने हामीले दिइरहन पर्दैन, उहाँहरूकै पाखुराले काम गर्न सक्छन्। त्यसो हुनाले हामीले चाहिँ यहाँको ठुल्ठुला व्यक्तिका फाँटहरू अहिले चक्लाबन्दी अभियान अब तीव्र गतिमा हामीले गरिरहेछौँ, होइन? पहाडका सुर्खाहरूमा सिट्रस वर्गका फलफुलहरूलाई एकदमै प्रमोट गरिरहेछौँ अहिले हामीले, है? किसानहरूलाई एकदमै उत्पादनसँग जोड्ने, उहाँहरूले उत्पादन गरेको हामीले चाहिँ पालिकाले एउटा कृषि मार्केट पनि अब हामी चलाउँदैछौँ, त्यो कृषि मार्केटसँग जोडेर
बजारीकरण बन्दीपुर गाउँपालिकाले गरिदिने।
हजुर, कोल्ड स्टोर थिएन, कोल्ड स्टोर अहिले बन्दैछ, होइन? त्यो भएको कारणले अब बजारीकरण, किसानले जे उत्पादन गरे पनि अब हामी त्यो गाउँपालिकाले आफैले लिइदिन्छ, आफैले बजारीकरण गर्छ, उत्पादन गर्न उत्प्रेरित गर्ने, उत्पादनका आधारमा उहाँहरूलाई प्रोत्साहित गर्ने। बन्दीपुर गाउँपालिकाले पोहोरैदेखि 1 लिटर दुधमा 1 रुपियाँको अनुदान त हामीले राखिसक्यौँ। त्यो अनुसार अहिले हाम्रो प्रदेश सरकारले पनि अनुसरण गरेको छ, अहिले प्रदेश सरकारले 2.5 रुपियाँ दिनुभएको छ, है? अब हामीले अब भनौँ न, तरकारी उत्पादन गरेको मापदण्ड के त भन्दा, त्यो हाम्रो बजारमा जुन जुन किसानले ल्याउँछन् अनि त्यो चाहिँ बल्ल किलोको आधारमा हामीले अनुदान दिने भनेका छौँ कि। यसरी बजारीकरणलाई व्यवस्थित गरेर अब जानुपर्छ। पहिला बजारको चाहिँ ग्यारेन्टी गरेर उत्पादन गर्ने हो भने बल्ल किसानहरू चाहिँ एकदमै खुला दिलले चाहिँ काम गर्छन् भन्ने छ। यसरी हामीले खाद्य सम्बन्धीको प्रत्याभूति पनि यहाँको नागरिकलाई गर्दैछौँ, है?
अब सुन्दर पहाडकी रानी बन्दीपुरमा आवासको व्यवस्था पनि राम्रै हुनु पर्यो। आवास समस्या केही छ कि छैन, वा हाम्रो यो समस्या छ भनेर केही मागपत्र लिएर गाउँपालिकामा आछन् कि छैनन्?
आवासको समस्या अब यहाँको चेताङहरूको सबैको घर सम्पन्न भइसकेका छ। हाम्रो 52 घर चेताङ बस्ती थियो, चेताङहरूको लगभग सम्पन्न भएको छ, र कतिपय दलितहरूको पनि पोहोर हामीले 13 दलितहरूको घर बनाउन सफल भयौँ,
है?
यसरी आवास नभएका पनि हामीले भ्याएसँग लागेका छौँ। अहिले हाम्रो केन्द्र सरकारकै पोलिसी अन्तर्गत पनि हामीले खरको छाना विस्थापित कार्यक्रम अहिले सञ्चालन गर्दैछौँ, होइन? हाम्रो 192 घर दुरी चाहिँ अब खरको छाना विस्थापित कार्यक्रम लागू हुँदैछ। हामीले पाएको 192 हो, त्यो 192 हामीले यसरी गर्दैछौँ। जुन जुन बस्तीको नागरिकहरू आवासको चाहिँ वञ्चित छन्, उहाँहरूलाई चाहिँ हामीले सम्बोधन गर्ने कोसिस चाहिँ गरेका छौँ।
अब आगामी केही नयाँ योजना बैठकहरू केही हुँदैछन्, त्यहाँबाट केही महत्त्वपूर्ण निर्णय हुँदैछन्?
हामीले चाहिँ हाम्रो पालिकाको एउटा सुन्दर पाटो भनेको, हामीसँग जति बजेटहरू हुन्छ त्यो हामी बजेटिङ गर्छौँ, गाउँ गाउँमा हामीले लान्छौँ, र त्यो चाहिँ लगभग हामीले बजेट गरेको योजनाहरू अहिलेसम्म सबै सम्पन्न पनि गरेका छौँ। त्यो सबै सम्पन्न गर्नु भनेको चाहिँ एउटा ठुलो कार्यक्रम पनि हो जस्तो लाग्छ, राम्रो काम पनि हो जस्तो लाग्छ। अब त्यो दिशाको हामी करिब करिब मध्यबिन्दुमा पुगेका छौँ, अब त्यसलाई चाहिँ सम्पन्न गर्नको निम्ति लाग्छौँ। त्यो सबै हामीले चाहिँ 20 वर्षीय गुरुजनाको प्लान अनुसार हामीले गरेका छौँ।
हस् अध्यक्षज्यू, सुन्दर बन्दीपुरको सुन्दर कुराकानीहरू गरिदिनु भयो, सुनाइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हजुरको रेडियोलाई पनि धेरै धेरै धन्यवाद छ।
उहाँ हुनुहुन्थ्यो बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाज्यू हामीसँग कुराकानी गर्दै। अब यहाँनिर मानवाधिकार समाचार। इन्सेक गण्डकी प्रदेशको आयोजनामा नेपाल मानवाधिकार वर्ष पुस्तक 2021 सम्पादन भेला सम्पन्न भएको छ। पुष 21 र 22 गते गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका 11 जिल्लाबाट नेपाल मानवाधिकार वर्ष पुस्तक 2021 लागि सन् 2020 जनवरीदेखि डिसेम्बरसम्म संलग्न गरिएका मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सम्पादन गरियो। कार्यक्रममा इन्से गण्डकी प्रदेश संयोजक शिव खकुरेलले COVID-19 को महामारीको बीचमा पनि जिल्ला प्रतिनिधिहरूले घटना सङ्कलन र अभिलेखीकरणलाई प्रभावकारी ढङ्गबाट गर्नुभएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले बदलिदो राजनीतिक परिवेशमा जिल्ला प्रतिनिधिहरूलाई नागरिक सङ्घ संस्था र मानवाधिकार कर्मीको समन्वयमा रहेर घटनाक्रमको अनुगमन गर्न आग्रह गर्नुभयो। बेलामा गण्डकी प्रदेशका 11 जिल्लाका प्रतिनिधिले जिल्लामा घटेका मानवाधिकार उल्लङ्घन र ज्यादतीका घटनाबारे प्रस्तुतिकरण गरेका थिए। अब एकैछिन मानवाधिकार गीतको पालो। कार्यक्रम अब प्रस्तुत छ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका कार्यकारी अधिकृत महेश सुवेदी, मानवाधिकार समूहका सदस्य शान्ति कुँवरसँग गरिएको कुराकानी। महेश सर नमस्ते।
हजुर नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद।
बन्दीपुरमा चाहिँ कोभिड पछि अहिले के हुँदैछ, के भएको छ त्यहाँ?
यो विश्वव्यापी महामारीको रूपमा फैलिएको COVID-19 जुन संक्रमणले बन्दीपुर गाउँपालिकामा पनि एउटा समस्याको रूपमा रह्यो र त्यस पछाडि हामी अलिकति सहज अवस्थामा अहिले आइसकेपछि हामी मूलत योजना कार्यान्वयन तथा विकास निर्माणकै क्रममा केन्द्रित भएका छौँ र हाम्रो यो वार्षिक नीति योजना अनुसार तोकिएका योजनाहरू कार्यान्वयनको चरणमा हामी चाहिँ अहिले मूलत यसैमा केन्द्रित भएका छौँ सर।
भनेपछि पुराना कार्यक्रमहरूलाई पनि निरन्तरता दिने, नयाँ थपथाप गर्ने कि कस्तो संयोजन हुँदैछ सर?
अब यस अबको लागि विनियोजित बजेटको परिधिभित्र रहेर हामीले वडा स्तरमा गएर उपभोक्ता समितिका योजना कार्यान्वयनको कार्यक्रम र अर्को टेन्डर प्रक्रियाबाट जानुपर्ने योजनाहरू कार्यान्वयनमा एक चरणमा हामी सम्पूर्ण वडामा पुगेर उपभोक्ता समिति गठन र स्थलगत रूपमै सम्झौता पनि गरिसकेका छौँ भन्ने ठुला आयोजनाहरूको टेन्डर प्रक्रिया पनि अधिकांश भइसकेको छ र केही चाहिँ ठेक्का प्रक्रियाकै चरणमा रहेका छन्।
स्थानीयले त्यसै गरी सरकार राख्ने विभिन्न समूह सामाजिक सङ्घ संस्थाहरूले कस्तो खालको यो समन्वय गरिरहेका छन्, यसको सहायता सहयोग पनि चाहिन्छ होला पालिकालाई होइन?
गाउँपालिकालाई स्थानीय स्तरबाट जस्तो स्थानीय स्तरमै रहने टोल विकास संस्थाहरू, अन्य गैर सरकारी सङ्घ संस्थाहरू तथा विकास साझेदारहरूसँग रहेर हामीले नजिकमा समन्वय गर्दै काम गरिरहेका छौँ र उहाँहरूको अपेक्षित सहयोग चाहिँ प्राप्त भइरहेकै छ गाउँपालिकालाई।
बन्दीपुर गाउँपालिकामा शिक्षा स्वास्थ्य खाद्य आवासका मुद्दाहरूमा आवास शिक्षा स्वास्थ्य आवास अधिकारका कुराहरू गरिरहने मानवाधिकार समूह पनि छ, उहाँहरूसँगको के कस्तो समन्वय छ, के कस्तो काम गर्दै हुनुहुन्छ मिलेर?
हामीले बन्दीपुर गाउँपालिकाको विकास तथा विभिन्न क्षेत्रहरूमा सहजीकरण र सहयोग गर्नुहुने एवं समन्वय गर्नुहुने सबै विकास साझेदार मानव अधिकार नागरिक समाज गैर सरकारी सङ्घ संस्थाहरूलाई समन्वयात्मक रूपमा गइरहेका छौँ र हजुरले भने जस्तै मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाहरूले पनि हामीसँग यहाँ रहेर जस्तो इन्सेक लगायतले उहाँहरूको चौमासिक समीक्षा वार्षिक समीक्षाको यस्तै कार्यक्रम पनि गाउँपालिकासँग समन्वयमा सम्पन्न गर्नुभएको छ।
इन्सेकले परियोजना पनि त्यहाँ सुरु गरेको छ। त्यस्तै मुद्दाहरू सरकारका पनि छन्, अब गाउँपालिकाका पनि छन्, शिक्षाका, स्वास्थ्यका, खाद्यका, आवासका, होइन? यसमा बन्दीपुर गाउँपालिकाले के गरिरहेको छ?
जस्तो शिक्षा स्वास्थ्य अन्तर्गत हाम्रो सशक्तकै कार्यक्रमहरू पनि हुन्छन् र त्योभन्दा नेपाल सरकारबाट हुने सशक्त अन्तर्गत कार्यक्रमहरूभन्दा बाहेक गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतका कार्यक्रमहरू मार्फत पनि शिक्षा र स्वास्थ्यमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ र यो मैले तपाईँलाई एउटा जानकारी पनि गराउन चाहे बन्दीपुर गाउँपालिका अन्तर्गतै रहेको बन्दीपुर अस्पताल र अन्य स्वास्थ्य चौकीहरूको लागि हामीले अत्यावश्यक पर्ने एउटा एम्बुलेन्स खरिदको कार्यक्रम पनि यस अन्तर्गत राखेका छौँ हाम्रो आन्तरिक स्रोतबाटै। एउटा बन्दीपुर अस्पताल र अर्को धरमपनी स्वास्थ्य चौकीको लागि दुईवटा एम्बुलेन्स खरिदको कार्यक्रम रहेको छ, एक एकवटा गरी दुईवटा, यसलाई पनि हामी कार्यान्वयन गर्दैछौँ
र बन्दीपुर राम्रो काम सुरु गर्नुभएछ सर। आन्तरिक स्रोतबाट अब त्यसको परिपूरणका लागि चालक चाहिएला, सहयोगीहरू चाहिएला, तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने?
एकदम सर, यो बन्दीपुर अस्पताल त हाम्रो यो पुरानै अस्पताल हो तनहुँ जिल्लाकै र गण्डकी प्रदेशकै पनि र त्यसमा त एउटा त्यहाँ त एम्बुलेन्स पुरानो अलि चालु अवस्थामा रहिरहनु गाह्रो भएको र जीर्ण अवस्थामा रहेको कारण त्यसको लागि चाहिँ समस्या नहोला चालक लगायतहरू व्यवस्थापन पनि र अर्को जुन धरमपानी स्वास्थ्य चौकीको केस रह्यो त्यसमा चाहिँ हामी आफ्नै आन्तरिक स्रोतबाट चालक लगायत अन्य व्यवस्थापन पनि गर्ने प्रयासमा छौँ र एम्बुलेन्स चाहिँ खरिदको प्रक्रियामा हामी लाग्दैछौँ सर।
कोभिड त अहिले सकिएको त छैन, सरकारले खोप ल्याउने कुरा गरिरहेको छ, यो दुई तिन महिना लाग्ला भन्ने कुराहरू आइरहेका छन्, शुभ सङ्केत सुनिरहेका देखिरहेका छन्। यो अवस्थामा स्थानीयवासीसँगको हेलमेल, अब अलिकति चहल पहल, उनीहरूका आवश्यकताका कुराहरू, उनीहरू आउने जाने गाउँपालिकामा के कसो छ?
बन्दीपुर यो पुरानो सहर र पर्यटकीय नगरी पनि हो र बन्दीपुर गाउँपालिकामा चाहिँ यो एक्ज्याक्टली यो बन्दीपुरै जुन हामी बन्दीपुर भनेर लोकेसन भन्छौँ त्यो ठाउँमा चाहिँ अहिले चाहिँ पर्यटकको चहल पहल चाहिँ बढेको अवस्था देख्न सकिन्छ र लामो समय चाहिँ नेपाल सरकारले गरेको लकडाउन बन्दाबन्दीको समय पश्चात अब अलिकति सहजता मानिसहरूले फिल गरिसके पछाडि मूलत आन्तरिक पर्यटन चाहिँ यहाँ वार्तै बढेको छ र यसले चाहिँ कोभिड 19 सम्बन्धित अब जुन कोभिडको अलिक बढाउने पो हो कि भन्नेतिर पनि हामी अलि चिन्तित नै छौँ तर अब सुरक्षा सतर्कता लगायतका कुराहरू र सचेतना प्रवाह गर्दै आन्तरिक पर्यटनलाई पनि अगाडि बढ्दै गइरहेको छ र यो जुन आन्तरिक पर्यटनको कारणले गर्दा होटल व्यवसाय लगायत जुन लकडाउनको बन्दाबन्दीको अवस्थामा एकदम सुस्ताउन पुगेको थियो त्यसमा पनि केही पुनरुत्थान भएको चाहिँ हामीले महसुस गरेका छौँ।
भनेपछि अब हामी डराउने होइन, लड्दै जाने हो, काम गर्दै जाने हो, तर यसका लागि सुरक्षा सतर्कता पनि अपनाउने हो, सामाजिक दूरी कायम गर्ने हो, 1.5 मिटरमा रहेर पनि हामीले आफ्ना काम कारबाहीहरू राम्रैसँग अगाडि बढाउन सक्छौँ भन्ने त्यो मार्गमा बन्दीपुर गाउँपालिका छ।
एक्ज्याक्टली सर, अब हामी सुरक्षा सतर्कता स्वास्थ्य प्रोटोकलका मापदण्डहरू पुरा गर्दै अब कोभिडसँग भिड्दै सुरक्षा सतर्कता अपनाउँदै नै अगाडि बढ्नुपर्छ भन्ने अब हाम्रो मान्यता पनि राष्ट्रिय स्तरमा जे छ त्यो नै हो सर।
हस् महेश सर, यो कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद सर, गाउँपालिका तर्फबाट बनाइराख्ने समय दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्छु।
नमस्ते।
नमस्ते।
उहाँ हुनुहुन्थ्यो बन्दीपुर गाउँपालिकाका कार्यकारी अधिकृत महेश सुवेदीज्यू हामीसँग कुराकानी गर्दै।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिल्यै लाउनु पर्दैन। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी, यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
कोभिड 19 को महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक।
यति बेला हामीसँग कार्यक्रमका लागि बन्दीपुरबाट सम्पर्कमा मानव अधिकार समूहका सदस्य शान्ति कुँवरज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। शान्ति कुँवरज्यू नमस्ते।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
बन्दीपुर गाउँपालिकामा नागरिकका लागि नागरिक समूहका सदस्यहरूले के कसरी काम गरिरहनु भएको होला? मानव अधिकार समूहमा रहेर के कस्ता कामहरू भइरहेका छन्?
हजुर, अहिले यस्तो छ, अब यो बिचमा चाहिँ अलिकति कोरोनाको कारणले गर्दाखेरि धेरै कामहरू सफल हुन सकेनन्। अब त्यो कारणले गर्दाखेरि धेरै कार्यक्रमहरूलाई स्थगित गर्नुपर्छ आयो, जस्तो अब मान्छेहरूको भिड पनि गर्न नहुने र अर्कोतिर सहभागी जुटाउन पनि गाह्रो हुन कारणले गर्दाखेरि धेरै कार्यक्रम चाहिँ स्थगित नै भयो। र त्यसको बावजुद पनि धेरै कार्यक्रमहरू चाहिँ स्वास्थ्य शिक्षा अरू आवासहरूको विषयमा भयो, घाँसघाँस भन्नुपर्दा घाँसघाँस कपासको विषयमा चाहिँ अलिकति कार्यक्रम भयो। त्यति
जस्तो शिक्षामा के कसो भएछ?
कोरोनासँगै फोकस रहेर कार्यक्रमहरू गऱ्यौँ होइन। अब कोरोनाले गर्दाखेरि शिक्षाबाट वञ्चित हुने धेरै बालबालिकाहरू भए, शिक्षा क्षेत्रमा चाहिँ जो कहिले सिधै रूपमा चाहिँ त्यो शिक्षामा जान नसक्नेहरू पाउँछ बाहिर हुनुभयो, त्यो कारणले गर्दाखेरि उनीहरूलाई चाहिँ कसरी घर घरमा शिक्षा पुर्याउने भन्ने विषय लिएर शिक्षाबाट वञ्चित भएका बालबालिकालाई कसरी सहज रूपमा चाहिँ शिक्षामा ल्याउन सकिन्छ भन्ने कार्यक्रमहरू चाहिँ अलिकति थिएछ भनेर। अब सहयोगका कुराहरू त भइहाल्यो, त्यसमाथि पनि उनीहरूलाई मोटिभेट गर्ने कुराहरू पनि भयो।
यो स्वास्थ्यको क्षेत्रमा के भएको छ?
स्वास्थ्यको क्षेत्रमा त अब यस्तो गरियो, अहिलेका धेरै कार्यक्रम चाहिँ कोरोनातिरै फोकस भएको कारणले मैले फेरि स्वास्थ्यमा पनि कोरोनालाई नै जोड्न चाहेँ। स्वास्थ्यको क्षेत्रमा सेनिटाइजर वितरण गर्ने, अनि त्यसपछि मास्कहरू वितरण गर्ने, त्यसमाथि त्यो ज्वरो नाप्ने यन्त्रहरू वितरण गर्ने, र जसरी अब त्यो कोरोनाबाट संक्रमितलाई कसरी समाजसँग अब टाढा राखेर उपचार गर्नुपर्ने अवस्थामा उनीहरूलाई चाहिँ अलिकति आत्मविश्वास कसरी बढाउने, रोगसँग सजिलैसँग लडेर घर फर्किन सकिन्छ भनेर आत्मविश्वास कसरी बढाउने भनेर उनीहरूलाई अलिकति कार्यक्रममा पनि सहभागी गरियो।
यो कोरोना स्वास्थ्य समस्या सँगसँगै अन्य समस्या भएका बिरामीहरूको पनि अब अस्पतालसम्मको पहुँच कस्तो देखिन्छ?
अस्पतालसम्म लानलाई अहिले त अरू बिरामी भएर अस्पतालसम्म जाँदा पनि अब डक्टरहरूले नजिकबाट छोएर उपचार गर्न नसक्ने अवस्था थियो। अब डक्टरहरूलाई पनि डाइरेक्ट बिरामीसँग सम्पर्कमा ल्याउन नहुने, अब संक्रमित हुने, डक्टर आफै संक्रमित भएपछि बिरामीको उपचार कसरी गर्ने भन्ने विषयमा पनि उहाँहरूलाई अप्ठ्यारो पर्ने हुनाले अलिकति कसरी सहज रूपमा चाहिँ स्वास्थ्य सुविधाहरू दिन सकिन्छ भनेर हस्पिटलमा गएर समन्वय गर्ने, छलफल गर्ने कामहरू पनि भयो।
आवास समस्याका ती समस्याहरू तपाईँहरू समक्ष आएका र तपाईँहरूले सहजीकरण गर्न गएका कुरा छन् कि छैनन्?
अहिले आवासका समस्याहरू यस्तो हुँदो रहेछ फेरि, कसैले हामीलाई जानकारी गराइदियो, कसैले हामीलाई ल त्यहाँ त्यस्तो समस्या छ है भनेर जानकारी गराएको खण्डमा चाहिँ हामी चाहिँ भरसक त्यो ठाउँमा पुगेर उहाँहरूलाई कसरी हुन्छ उहाँहरूलाई सेवा दिने काममा चाहिँ हामी लागिरहेका छौँ।
यो गाउँपालिका कोरोना रोकथाम नियन्त्रणका लागि कस्तो प्रयास भइरहेको छ, त्यसमा तपाईँ मानव अधिकार समूहका सदस्यहरूको सहकार्य समन्वय कस्तो छ?
हजुर, यस्तो छ, हाम्रो गाउँपालिकामा अहिले एकदमै राम्रोसँग यी कुराहरू चाहिँ सहकार्यमै भएको छ। हामीले कुनै कार्यक्रम गर्यो भने गाउँपालिकाबाट चाहिँ सबै सहयोगहरू चाहिँ भरपूर मात्रामा चाहिँ हामीलाई प्राप्त भएको छ। हामीले चाहिँ अब डाइरेक्ट हामीसँग आएका समस्याहरूलाई गाउँपालिकासम्म लिएर गएर गाउँपालिकाको जनप्रतिनिधिहरूसँग पनि साक्षात्कार गरेर यस्ता यस्ता समस्या चाहिँ हामीसँग आयो, हजुरहरूले के सहयोग गर्नुहुन्छ, हामीले चाहिँ यस्ता समस्याहरूबाट जनतालाई कसरी मुक्त झिलाउने हो भनेर चाहिँ उहाँहरूसँग छलफलमा चाहिँ गइराखेका छौँ। उहाँहरूले पनि एकदमै पोजिटिभ तरिकाले हामीले लिएर गएका समस्याहरूलाई चाहिँ समाधान गर्ने चाहिँ गरिराख्नु भएको छ।
हस्, शान्ति कुँवरज्यू, यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुर, धन्यवाद।
नमस्ते।
नमस्ते।
उहाँ हुनुहुन्थ्यो बन्दीपुरबाट मानव अधिकार समूहका सदस्य शान्ति कुँवरज्यू। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.npमा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।